नमस्कार। कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र समय ग्रेमीसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौँ सङ्ख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाउनु परेको छ। हाम्रो समाजमा लागू पदार्थ भन्नाले चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। हामीले विभिन्न श्रृङ्खलामा कहिले शिक्षक, कहिले विद्यार्थी, कहिले प्रहरी, त्यस्तै गरी कहिले समाजमा सामाजिक कार्य गर्ने व्यक्तिहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामीसँग सुनौलो समाज चितवनका अध्यक्ष विमल सापकोटासँग कुराकानी गरेका छौँ। सानै उमेरदेखि समाज परिवर्तनको लागि केही सोच राखेर अगाडि बढ्नुभएका सापकोटा अहिले सुनौलो समाज चितवन नामक संस्था खोलेर सडक बालबालिकाको क्षेत्रमा समाज परिवर्तनका लागि भन्दै सरसफाई कार्यक्रम, त्यस्तै गरी लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नको लागि के कस्ता पहलहरू रहन्छन् भन्ने विषयमा हामीले कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। यहाँलाई स्वागत छ कार्यक्रममा हातेमालोमा।
हजुर, धन्यवाद।
आरामै हुनुहुन्छ?
एकदम। तपाईँ
आरामै भन्नु पर्यो। अहिले चाहिँ के काममा व्यस्त रहिरहनु भएको छ?
अहिले हामी एउटा सुनौलो समाज संस्थालाई अगाडि लिएर जाँदैछौँ, जुनले चाहिँ यो सडक बालबालिकाको व्यवस्थापन र उनीहरूलाई कसरी अब संस्थामा त्यस सडकबाट अगाडि लैजान सकिन्छ, सडकबाट उद्धार गरेर कुनै संस्थामा राखेर उनीहरूलाई लेक फर्डमा र उनीहरूको जीवन सुधार गर्नका लागि अघि बढिरहेका छौँ।
सुनौलो समाज चितवन इस्टाब्लिस भएको चाहिँ कति भयो?
हाम्रो संस्था इस्टाब्लिस भएको आज 3 वर्ष जति पुगिसक्यो। इस्टाब्लिस कालमा एकजनाबाट नै सुरु गरेको थियौँ, घरबाट बाहिर निस्किनेवाला आफू मात्र आएर सुरु गर्यो भने आजसम्म यसरी 3 वर्षसम्म काम गरिराख्दा चाहिँ धेरैजनाको साथ सहयोग मिलिरहेको छ। अब एकजनाबाट सुरु भएर एउटा 102 जनासम्ममा चितवनमा सबैको मनमा पस्न सक्नु भनेको मलाई चाहिँ ठिकै लाग्छ।
विशेष गरी विभिन्न अहिले चलिआएको छ विभिन्न सङ्घ संस्था खोलेर सडक बालबालिकादेखि लिएर हरेक क्षेत्रमा काम गर्दै आइरहनु भएको छ अहिले सङ्घ संस्थाका युवाहरू जागिरहनु भएको छ। विशेष गरी सुनौलो समाज चितवनले चाहिँ बालबालिकाको क्षेत्र बाहेक अन्य अन्य कुन कुन क्षेत्रमा काम गरिरहेको छ?
हामीले चाहिँ एउटा जसरी नारै लिएर हिँडेका छौँ, सोच बदलौ समाज आफै बदलिन्छ। अरू सबै सङ्घ संस्थाहरूको सोच एउटैसँग नमिल्ला, हामीसँग नमिल्ला। हामी चाहिँ समाजमा भएका जुन अप्ठ्यारा घटनाहरू हुन्छन्, जहाँ एउटा जनचेतना दिनपर्ने कार्यक्रम गर्नुपर्छ, होइन, समाजमा भएका समस्याहरू सबैलाई हल गर्दै हामी अगाडि बढिरहेका छौँ। कहिले हामी चिया बेचेर त्यसबाट उठेको रकम चाहिँ सडक बालबालिकाको उद्धारमा सडक बालबालिकालाई खाजा वितरण गर्ने, कुनै आश्रममा लगेर खाजा वितरण गर्ने, खाना वितरण गर्ने, त्यसरी नै हामी अहिले चाहिँ अघि बढिरहेको छ।
जुन पनि तपाईँले भन्नुभयो, हामीले संस्थाको लागि अथवा जुन व्यक्तिलाई असहज परेको छ, दुःख परेको छ, तिनी व्यक्तिहरूलाई उद्धारको लागि हामी सबै मिलेर चिया बिस्कुट बेचेर पनि त्यहाँबाट आएको रकमले चाहिँ बालबालिकालाई उद्धार गर्दै आइरहेका छौँ भनिरहँदा पनि विशेष गरी कुन कुन ठाउँबाट यहाँहरूले कतिजना बालबालिकाहरूको उद्धार गरिसक्नु भएको छ?
हामीले 24 कोटीबाट एकचोटि रात्रि अवलोकन गर्ने बेला म अध्यक्ष, साथमा उपाध्यक्ष, यसरी नै 2-3 जना मिलेर एउटा हस्पिटलबाट फर्किँदाखेरि सडक बालबालिका देखेर त्यहाँ हामीले अवलोकन गऱ्यौँ। त्यहाँ अवलोकन गर्नेलाई हामीलाई हात अपाई पनि भयो। त्यसपछि चाहिँ हामीलाई के अनुभव भयो भने हामीलाई सुरक्षा पनि चाहिँ रहेछ, होइन, सडक बालबालिकाहरूको लागि उद्धारको लागि गर्छौँ हामी, उल्टै हामीलाई हात तपाईँ भयो। त्यसपछि हामीले त्यही 24 कोटीबाट एकजना बालकलाई अपाङ्ग जीवन विकास संस्थामा लगेर त्यहाँ चाहिँ बाल संरक्षण पनि हुँदो रहेछ भन्ने थाहा पाएपछि त्यस संस्थामा लगेर हामीले उसलाई राख्यौँ। उसलाई राखेपछि अहिले ऊ निरन्तर विद्यालय गइरहेको छ, ऊ अहिले रत्न राज्य लक्ष्मीमा पढ्छ ऊ। त्यसपछि यस लाइन्स चोकबाट हामीले एउटा बालकको उद्धार गऱ्यौँ, लाइन्स चोकबाट। त्यसपछि पुल चोकबाट उद्धार गऱ्यौँ। उनीहरू चाहिँ ठिक सलामत छन्, संस्थामा पढिरहेछन्।
विशेष गरी लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहँदा बालबालिका चाहिँ सडकमै जाने, सडक बालबालिका भएर हिँडिरहने, यो चाहिँ खास के परिपाटीले के व्यवस्था नमिलेको कारणले चाहिँ उनीहरू सडकमा पुगेका होलान्?
खासमा सडकमा पुग्नुमा चाहिँ जहाँसम्म अहिलेसम्म मैले भेटेँ उनीहरूलाई पारिवारिक समस्याले नै त्यस्तो पारिरहेछ। हामीले हामी निकै संस्थाहरू छौँ, सङ्घ संस्थाहरू छौँ, हामीले सहयोग गर्ने त भन्छौँ, गरिरहन्छौँ, तर हामीले सहयोग गर्ने बेला चाहिँ कुनै जुन संस्था हुन्छ त्यो संस्थामा एकदम धेरै फन्ड आइरहेछ भने हामीले त्यही संस्थालाई लगेर सहयोग गर्छौँ। नाम चलेको संस्थामा फन्ड आइरहेको हुन्छ, त्यही संस्थालाई लगेर सहयोग गर्छौँ। कुनै एउटा विकट ठाउँमा गएर त्यहाँ कस्तो छ भनेर हामी त्यो बुझ्न चासो राख्दैनौँ होइन। हामीले चाहिँ आफ्नो सोच के बदल्नु पऱ्यो भने कुनै एउटा ठुल्ठुलो पार्टीको मान्छेलाई संस्था खोलेर बसेको उसलाई सहयोग गर्नुभन्दा पनि कुनै विकट ठाउँमा गएर त्यहाँ के छ त्यहाँको उस आवश्यकता हो त्यहाँ गएर सहयोग गर्न खोज्यो भने चाहिँ उनीहरूको आमा बुबालाई पनि यसरी सहयोग आइरहेछ यस्तो गरौँ भन्ने एउटा आशा हुन्थ्यो होइन। कति ठाउँहरूमा चाहिँ ए घरसी सम्बन्धले गर्दा नै घरसी आमा बुवाको सम्बन्ध
कुलमिलेको कारणले गर्दा
आमा बुवा कुलतमा दुर्व्यसनको उसबाट हो, त्यसरी नै चाहिँ आमा बुवाको सम्बन्धले गर्दा छोरछोरीलाई मर्का पारेर उनीहरू सडकमा आउन बाध्य भएका छन्।
सडक बालबालिका पनि सानै उमेरका छन् तर पनि उनको हातमा चुरो प्रयोग गरेको छ। सडक बालबालिकालाई हेर्ने दृष्टिकोण पनि अलि जुन समाजमा छ नि, जुन समाजको व्यक्तिहरू छन् सभ्य व्यक्तिहरूले पनि उनीहरूलाई हेर्ने दृष्टिकोण अलि फरक रहेको देखिन्छ। तर पनि तपाईँ जस्तो भर्खरको युवा समाजको लागि केही गर्नुपर्छ भनेर लागिरहँदा पनि बालबालिकालाई अथवा बालबालिका जुन सडक बालबालिका छन् उनीहरूलाई दुर्व्यसनीबाट मुक्त गराउनको लागि, त्यस्तै गरी सडकबाट घरसम्म पुर्याउनको लागि अब सुनौलो समाज चितवनले चाहिँ कस्तो कार्यहरू गर्ने प्लान गर्दै आएको छ?
अब हामीले अहिले निकै आर्थिक केही काम गर्नलाई आर्थिक समस्याले पनि केही अवरोध आउँदो रहेछ भन्ने चाहिँ अहिले जुन कार्यक्रम गर्दा गर्दै बुझिसकेको छु। अब सोचमा चाहिँ बालबालिकाहरूलाई कसरी हुन्छ, उनीहरूले एउटा मोटिभेसन क्लास राखेर कुनै खाजा वितरण कार्यक्रम राख्छु, आकर्षण बढाउँछु सडक बालबालिकाको, अनि त्यसै आकर्षण बढाउँदाखेरि त्यहाँ भेला भएको बालबालिकाहरूलाई एउटा सम्झाउने बुझाउने कसरी हुन्छ, उनीहरूलाई डर देखायो भने उनीहरू तर्सिन्छन्, उनीहरूलाई सम्झाएर बुझाएर राम्रोसँग यो गरे यसो हुन्छ, यसरी लैजान्छौँ, यस्तो संस्था राख्छौँ भनेर एउटा बुझा अनि बल्ल उनीहरूको उद्धार गर्न सक्यो भने सजिलो हुन्छ र उनीहरूको जीवनमा पनि केही परिवर्तन आउँछ। अहिले जहाँसम्म लाग्छ मलाई सुनेअनुसार नै, सडक बालबालिकाहरूको मुखबाटै सुनेअनुसार विभिन्न सङ्घ संस्थाहरूले लयो रे उनीहरूलाई, लैसकेपछि डरले गर्दा, त्रासले गर्दा होइन, त्यहाँ भोगेको त्रासले गर्दा चाहिँ उनीहरू अहिले सडकबाट अन्त जान खोज्दैनन्। विभिन्न सङ्घ संस्थामा त्रासहरू, हामीलाई गाली गर्ने यसो गर्ने भयो, हामी जान्नौँ।
सडक बालबालिकालाई सम्बन्धित ठाउँमा लगेर पनि त्यहाँ व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जुन सङ्घ संस्था छन् उनीहरूले त्यो परिपाटी नमिलाउँदा फेरि उनीहरूमा नकारात्मक प्रभाव परेको यहाँले यहाँको बुझाइ छ?
हजुर हजुर।
जस्तै अहिले लागु पदार्थ दुर्व्यसनी त्यस्तै गरी अन्य विकृतिमा धेरै युवा युवती लगायत बालबालिका पनि यसमा फँसिसकेका छन्। त्यस्तै गरी लागु पदार्थ दुर्व्यसनीमा जुन व्यक्तिहरू फँसिरहेका छन् उनीहरूलाई चाहिँ लागु पदार्थ दुर्व्यसनीबाट टाढा राख्नको लागि चाहिँ के गर्न सकियो भने उनीहरूलाई दुर्व्यसनीबाट मुक्त पार्न सकिन्छ होला?
यसको लागि त सबैभन्दा ठुलो कुरो परिवारको हात हुन्छ होइन। परिवारभित्र तपाईँको लागु पदार्थ सेवन गर्छन् भनेर मात्र हामीले गाली गर्नु हुँदैन होइन, के कारणले गरेछन्। मैले जहाँसम्म बुझेको, जब सानो बालकले पनि सडकमा चुरोट खैनी लिएर हिँड्छ त्यो बेला चाहिँ उनीलाई केही मानसिक चिन्ता केही ले गर्दा नै ऊ त्यस्तोमा बाध्य भएछ। तपाईँको के हुँदो रहेछ, मैले एउटा बाबुलाई खोज्दाखेरि सोच्दाखेरि तिमीले किन यस्तो खान्छौ भन्दा, दाजु यो खानी अनि भोक लाउनु न भन्छन्, त्यो प्लास्टिकमा हालेर फुक्ने डेन होइन, यो खानी अनि भोक लाउनु न भन्छ। त्यही मैले कति भने सङ्घ संस्थाहरूलाई एउटा खाजा वितरण प्रोग्राम राखौँ, चितवनमा तपाईँको अनुमानमा पनि 100-150 सङ्घ संस्थाहरू छन् होइन, प्रत्येक सङ्घ संस्था स्कुल विद्यालयबाट म एकचोटि खाजा वितरण गर्नेलाई 2200 खर्च हुन्छ मेरो भोगाइमा, एक दिन खाजा वितरण राखौँ, प्रत्येक सङ्घ संस्थाले पालै पालो एकचोटि खाजा वितरण गर्दै गयौँ भने उनीहरूलाई त्यो जुन भने नि मैले भोक मेटाउनका लागि उनीहरू लागु पदार्थतिर जान्छन् होइन, खाजा वितरण गर्न थाल्यो भने त्यो भोक उनमा शान्त मिल्छ।
खाजाले पुग्ने भएको हुनाले तिनीहरू त्यतातिर डाइभर्ट नहुने सक्ने यहाँको बुझाइरह्यो। तर पनि त्यो नर्मल रूपमा कुरा गर्दा फेरि अहिले तपाईँ पनि भर्खरकै युवा हुनुहुन्छ, 18-20 वर्षको युवाले एक्लै साथीहरूको साथमा रहेर सुनौलो समाज चितवन संस्था खोलेर अहिले बालबालिकालाई लगायत सरसफाई अभियानमा जुटिरहनु भएको छ। तपाई जस्तै युवा पनि कति दुर्व्यसनीमा फसेर अहिले सुधार केन्द्रमा बसेछन्, कतिको त ज्यान गइसकेको छ, कतिले पढाइ छोडिसकेका छन्, तर पनि तपाईँमा चाहिँ यो सोच चाहिँ कसरी आयो, अब मैले केही गर्नुपर्छ, अब म केही जिम्मेवारी बोध गरिसकेपछि केही देशको लागि गर्नुपर्छ, समाजको लागि गर्नुपर्छ भन्ने सोच चाहिँ कताबाट आयो? तपाईँ त एक सानो युवा हुनुहुन्छ, भर्खर बालक अवस्था कटेर युवा अवस्थामा लाग्नु भएको व्यक्ति हुनुहुन्छ।
मैले हजुरलाई अघि नै पनि भने, जसको सफलताको पछाडि नै उनीहरूको परिवार हुन्छ होइन, परिवारले दिने एउटा आश्वासन होइन, के गर्दा कस्तो हुन्छ भनेर दिने, र परिवारको भोगाई होइन, कुनै कसैले भोगाईबाट गर्छन् भने मैले चाहिँ परिवारबाट पनि यसो गर्नुपर्छ है बाबु, त्यस्तो नराम्रो काम गर्नु हुँदैन भन्ने त्यस्तो सरसल्लाह पाइराखेँ। मेरा दाजुहरू मलाई जसले चिन्नुहुन्थ्यो उहाँले पनि, तैँले यस्तो नराम्रो काम गरेको छ बाबु, यो गर्नु हुँदैन, यस्तो गर्नुपर्छ भनेर। गल्ती जोबाट पनि हुन्छ, गल्ती जोबाट पनि हुन्छ, तर उसलाई एकचोटि त्यो गल्ती स्वीकारेर अब त्यो गल्ती नगर्न के गर्ने, त्यो प्रेरणा दिनुपर्छ भनेर मलाई पनि गल्ती गरे होला होइन, सानोमा अन्जानमा कति गल्ती गरियो होला, नगरेला भन्न सकिन्न, जसले नि गरिन्छ। त्यस्तै परिवारको सहयोग, आफन्तीको सहयोग होइन, एउटा डर देखाउनु भन्दा पनि राम्रोसँग सम्झाउनु भयो, कुनै गल्ती गरेको बेला सम्झाउनु भएको थियो, हो त्यस्तै सम्झाएरै आज चाहिँ म त्यही कुराहरूले गर्दा चाहिँ आज म यसरी परिवर्तन भयो जस्तो लाग्छ।
जस्तो पनि सडक बालबालिकादेखि लिएर हरेक क्षेत्रमा जुन पनि व्यक्तिहरू नकारात्मक दृष्टिकोणमा, नकारात्मक रूपमा हिँडिरहेका छन्, खास उनीहरूलाई चाहिँ परिवारको माया दया अथवा परिवारले दिने जुन हुन्छ नि उनीहरूलाई सोच विचारहरू, राम्रा विचारहरू दिन सकियो भने चाहिँ लागु पदार्थ, दुर्व्यसनी लगायत अन्य विकृतिहरूबाट उनीहरूलाई टाढा राख्न सकिन्छ भन्ने कुरा?
हजुर सकिन्छ।
अध्ययनको कुरालाई पनि जोड्दै जाम, अहिले तपाईँको अध्ययन चाहिँ कहाँसम्म पुग्यो?
म यहीँ गैडाकोट अक्सफोर्ड अफ इन्जिनियरिङ कलेजमा म्यानेजमेन्ट 11 पढ्दैछु।
11 पढ्ने भर्खरकै युवा हुनुहुन्छ, तर पनि सङ्घ संस्थामा आबद्ध भएर धेरै कामहरू गरिसक्नु भएको छ। यो काम गर्नको लागि घर परिवारबाटै सपोर्ट मिलेको भनिरहँदा पनि तपाईँ जस्ता युवा जुन छन् नि, सबैलाई यस्तै कार्यमा, यस्तै समाजसेवी गर्नको लागि उनीहरूलाई कसरी आह्वान गर्न सकिन्छ होला?
मैले जसरी आफूबाट संस्था सुरु गरेँ, त्यसपछि त्यसमा को बस्न चाहन्छन् होइन, त्यसरी नै कार्यक्रम गर्दै जाँदाखेरि मैले संस्थाकै धेरै साथीहरूलाई, पहिला स्कुलमा पढ्ने बेलाका साथीहरू जस्तै अहिले पनि छन् होइन, हाम्रो म प्रवीण मदनहरूलाई सम्झिन चाहन्छु, उनीहरूले जसरी मलाई आएर एउटा हात दिए, त्यो बेला सपोर्ट गरे, हात दिए, त्यो हातले नै चाहिँ आज उसले दुईजनालाई बोलायो भने, उसले दुईजनाले चारजना, चारजनाले आठजना गर्दा गर्दै चाहिँ आज हामी चितवना मात्र 102 सहयोगी पात्रहरूमा पुगेछौँ। 102 चाहिँ हामीलाई सपोर्ट गरिरहेछन्। कुनै कार्यक्रम पऱ्यो भने मैले, बाबु आज तिमीहरू 10 हो, अर्कोचोटि तिमीहरू 10 हो, त्यसरी पालो डिभाइड गर्दा चाहिँ उनीहरू नि कोही पढ्ने छन्, कोहीलाई केही काममा छन् होइन, त्यसरी उनीहरूलाई काममा पनि केही डिस्टर्ब नगर्ने, पढाइमा पनि डिस्टर्ब नगर्ने, र सबैलाई पालै पालो गराउँदाखेरि चाहिँ अहिले म यसरी नै अगाडि हेरेको छु।
सडक बालबालिकाको क्षेत्रमा धेरै काम गरे भनिरहनु भएको थियो, त्यस्तै गरी सरसफाई अभियानमा पनि जुटेको कुरा यहाँले जनाउनु भएको थियो। सरसफाई अभियानमा चाहिँ के कस्ता कार्यहरू कुन कुन ठाउँमा गरिएको छ?
हामीले चाहिँ मुख्य उद्देश्य चाहिँ हामीले समाजै परिवर्तन गरौँ, चाहे सडक बालबालिका हुन्, चाहे अपाङ्ग बालबालिका हुन्, जस्तो सुकै जे भए पनि आखिर गर्नु छ हामीलाई समाज परिवर्तन।
समाज परिवर्तन गर्नको लागि सरसफाई होस् अथवा सडक बालबालिकाको उद्धार होस् अथवा लागु पदार्थ दुर्व्यसनीमा फँसेका व्यक्तिहरू हुन्, हरेक क्षेत्रबाट समाज परिवर्तनका लागि समाजमा जुन नकारात्मक किसिमका कार्यहरू भइरहेका छन् तिनीहरूलाई सकारात्मकतर्फ लाने नै यहाँको उद्देश्य।
हजुर, साथै यो यस सरसफाइमा चाहिँ मलाई थप चिताउन वे ग्रुपबाट चाहिँ मलाई धेरै प्रेरणा मिल्यो, बाबु यो काम गरिरहेको छ, सडक बालबालिकाको उद्धार गर्यो, यति गर्यो, अब यस सँगसँगै तिमी सरसफाईतिर पनि जाऊ, हामीले यसरी सरसफाई गर्दैछौ, त्यस कार्यक्रममा आऊ, सहभागी भाऊ भन्दा चाहिँ वे ग्रुपका सम्पूर्ण दाजुहरूलाई चाहिँ म त्यसरी कार्यक्रममा बोलाएर एउटा सरसफाई गरेर जसरी अघि बढिरहनु भएछ, त्यसरी नै हामीलाई पनि सरसफाई कार्यक्रमतिर बोलाएर निम्तो गरेर त्यहाँ हामीलाई अगाडि बढ्न सहयोग गरिरहनु भएछ होइन। म चाहिँ यस सरसफाई कार्यक्रममा अगाडि बढ्नलाई चाहिँ वे ग्रुपका दाजुहरूलाई सम्झिन चाहन्छु।
विशेष गरी अहिले विजय एफएम सुन्ने तमाम श्रोताहरू हुनुहुन्छ, तपाईँ जस्तै युवा पनि हुनुहुन्छ, उहाँहरूलाई सामाजिक कार्य गर्नको लागि, सामाजिक कार्यमा अग्रसर हुनको लागि चाहिँ के भन्न चाहनुहुन्छ?
म सम्पूर्ण यस विजय एफएम सुनेर बस्नुहुने महानुभावहरूमा सोच बदलौ, सोच बदल्ने भने बल्ल देश परिवर्तन हुन्छ. सबै आफ्नै सोचमा आफूलाई जे मन लाग्छ त्यही गर्दै हिँड्यो भने पक्कै पनि झन् देश त्यसै त बिग्रिरहेछ, झन् बिग्रिँदै जान्छ. अब जति भाषणवादी गरेर बोलेर गर्ने थिए सबैले गरिसके, अब चाहिँ हामी सबै एकजुट भाउ, केही नयाँ परिवर्तन ल्याऊ समाजमा. हजुरहरूले सकेको सहयोग हामीलाई गर्नु, हामी सकेको सहयोग हजुरहरूलाई गर्छौँ. त्यसरी नै सबै एकजुट भएर, म यो पार्टीको म त्यो पार्टीको नभनिकन सबै एकजुट भएर यसरी नै सामाजिक कार्यहरूमा अग्रसर हुँदै आइयो भने पक्कै नै समाज परिवर्तन हुन्छ. समाज मात्र होइन राष्ट्र नै परिवर्तन हुन्छ सबै एकजुट भयो भने.
लागु पदार्थ दुर्व्यसनीमा अहिले विकराल रूपमा रहेको छ हाम्रो देशमा, हाम्रो समाजमा. लागु पदार्थ दुर्व्यसनीमा फस्नु कारण त पारिवारिक कारणले भन्ने कुरा सबैको विचार छ, यहाँ पनि विचार आयो. तर पनि लागु पदार्थ दुर्व्यसनीबाट समाजलाई टाढा राख्नको लागि चाहिँ कसरी हामीले अगाडि बढ्न सकियो भने कसरी यसको न्यूनीकरण गर्न सकिन्छ होला?
अब यसको लागि सर्वप्रथम उनीहरूमा लागु पदार्थ लिएपछि के हुन्छ, त्यो लागु पदार्थको जोमा कसैमा सोख हुन्छ त्यसको, होइन, कसै फेसनको पाराले, मैले जहाँसम्म बुझेको कसैले फेसनको पाराले पनि ड्रग्सतिर प्रयोग गर्दै आएछन्, होइन, उनीहरूले एउटा मोटिभेसन क्लास राखेर प्रत्येक बिग्रिने भनेको स्कुलबाट हो, हामी बिग्रिने भनेको स्कुलबाट हो, होइन, प्रत्येक स्कुल स्कुलमा चाहिँ अब एउटा क्लासै होस्, प्रत्येक स्कुलमा एउटा मोटिभेसन क्लास गराएर, होइन, कसरी लागु पदार्थबाट छुटकारा दिन सकिन्छ, कसरी त्योबाट टाढा हुन सकिन्छ भनेर चाहिँ एउटा प्रत्येक स्कुलहरूले मोटिभेसन क्लास राखेर स्टुडेन्टहरूलाई त्यो सम्बन्धी केही शिक्षा दिने हो भने पक्कै पनि त्यसबाट चाहिँ धेरै परिवर्तन आउँछ. उनीहरूले त्योबाट हुने घाटा के हुँदो रहेछ त क्षति, होइन, हामीले त्यसलाई भ्याएको होइन त्यसले हामीलाई भ्याइरहेछ भन्ने उनीहरूले बुझ्न, होइन, त्यसरी एउटा मोटिभेसन क्लासहरू राख्दै अघि बढ्यो भने चाहिँ पक्कै पनि दुर्व्यसनबाट छुटकारा पाउन सक्छ.
मोटिभेसन क्लास राख्ने, जनचेतना फैलाउने भन्दै विभिन्न सङ्घ संस्थाहरू यसमा आबद्ध भएर काम गरिरहेका छन्, तर पनि यो प्रभावकारी बन्न सकेको देखिँदैन नि. तर यसलाई प्रभावकारी बनाउनको लागि सुनौलो समाज चितवनले चाहिँ अब कस्ता कार्यहरू, कस्ता योजनाहरू बनाइरहेको छ, अब आउने दिनमा के गर्ने सोच गरिरहेको छ?
हजुर, विभिन्न संस्थाहरूले गरे होला, नगरे भन्दिनँ, कतिले गरेको सफल पनि भयो होला, कतिले गरेको सफल पनि भएन होला. बोलेर भाषणबाजी गरेर म हटाउँछु भन्दैमा हट्दैन, होइन, बोलेर हट्ने भए अहिलेसम्म धेरै परिवर्तन आइसक्थ्यो. त्यही भएर बोलेर होइन, कुनै स्कुलमा जाम, स्कुलमा गएर एक दिन सकिन्न भने प्रत्येक दिन मोटिभेसन क्लास राखौँ, होइन, उनीहरूमा नि यस्तो बारम्बार यस्तो भनिरहेछन् भनेपछि त केही हुन्छ क्या भन्ने एउटा भित्रैबाट त्यो आओस् कुरा, होइन, त्यसपछि चाहिँ उनीहरूमा त्योबाट हुने घाटाहरूको बारेमा कुनै मुभीहरू भयो त्यस्तै मुभीहरू एउटा कार्यक्रमहरूमा लैजाने, होइन, मुभीहरू त्यस्तै प्रकारको मुभीहरू देखाउने, होइन, हो, त्यसो गर्यो भने पक्कै परिवर्तन आउँछ. अहिले जति पनि सिनेमाहरू हेरिन्छ हामीले, कुनै पनि हिरोले पनि आफ्नो फेसनको लागि कुनै ड्रग्स लिएको, कुनै सिगरेट लिएको, होइन, त्यस्तै त्यस्तै देखिरहन्छ. बाट पनि मानिसमा के परेछ भने यसरी लिएर
सेलिब्रेटीले त लिन हुन्छ भने हामीले किन लिन नहुने भन्ने गलत धारणा रहेको छ हरेक व्यक्तिहरूमा. विशेष गरी चलचित्रहरू बनाउने क्षेत्रले पनि यसमा अलि सोच दिनु पर्ने यहाँको बुझाइरहेको छ.
प्रत्येक फिल्म होस् वा कुनै पनि कार्यक्रम होस्, त्यहीमा चाहिँ एकछिन समय चाहिँ समाजको बारेमा होस्. प्रत्येक सङ्घ संस्थाहरूमा चाहिँ केही कार्यक्रमहरू आयोजना हुँदाखेरि एकछिन चाहिँ केही एउटा शान्तिनो प्रोग्राम चाहिँ दुर्व्यसनहरू, सरसफाइहरू, सामाजिक कार्यहरूको केही थप कुराहरू, टिप्पणीहरू त्यहाँ राखिदिने भने चाहिँ पक्कै नै जताततैबाट तिनै कुराहरू सुन्दै जाँदाखेरि पनि युवावर्गमा चाहिँ केही परिवर्तन जरुरी आउँछ.
कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. जुन पनि यति बेला विजय एफएम सुन्ने तमाम श्रोताहरू हुनुहुन्छ अथवा तपाईँ जस्तै भर्खरका युवाहरू, युवतीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ समाज परिवर्तनको लागि अथवा समाजमा हुने जुन विकृतिहरू छन् उनीहरूलाई विकृतिबाट टाढा रहनको लागि चाहिँ के भन्न चाहनुहुन्छ?
सर्वप्रथम विजय एफएमलाई धन्यवाद दिन चाहन्छु हृदयदेखि नै. केही आफूले जानेका कुराहरू समाजका अगाडि पारदर्शी पारिदिन सहयोग गरिदिनु भयो. सम्पूर्ण यस विजय एफएम सुनेर बस्नुहुने महानुभावहरूमा, दाई दिदी सम्पूर्णमा म यो भन्न चाहन्छु कि सोच बदलौँ, समाज बदलिन्छ. जब आफू हामीले सोच बदल्दै जान्छौँ तब मात्र समाज बदलिन्छ. अब अरूले परिवर्तन गर्छन्, हामी किन चाहिएर आ हामीले नगरे नि हुन्छ, अरूले गर्छन् भन्नेतिर स्वभावमा जानुभयो भने देश अलिअलि माथि पुगेछ भने झन् तल झर्दै जान्छ. अब चाहिँ सुरुवात, परिवर्तनको सुरुवात हामीबाट गरौँ. सबै हामी सुनौलो समाज नेपाललाईदेखि लिएर सम्पूर्ण सङ्घ संस्थाहरूले कुनै पनि कार्यक्रम गर्दैछ भने सम्पूर्ण दाजुहरू मिलेर त्यस कार्यक्रमलाई सफल पारिदिन कसरी हुन्छ, होइन त्यहाँ आइदिनुहोस्, सफल पारिदिनुहोस्। हामी सुनौलो समाज चितवन पनि सधैँभरि समाजका लागि परिवर्तन ल्याउन तत्पर हुने नै छ। त्यस हामीले गरेका कार्यक्रमहरूमा नि आइदिनुहोस्, केही बुझिदिनुहोस्, हजुरले केही सरसल्लाह दिनु भने झन् हामी अघि बढ्न सक्छौँ। र सम्पूर्ण दाजु दिदीहरूलाई चाहिँ म यो भन्न चाहन्छु कि समाज परिवर्तन आफूले गरे हुने हो, अरूको आशमा हामी अल्झेर नबसौँ। सोच बदलौँ, समाज बदलौँ। धन्यवाद।
हस् त, यहाँले आफ्ना केही विचार राख्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 078-50-14-03 यहाँले आफ्ना विचारहरू टिपाउन सक्नुहुनेछ। हस् त, आजले कार्यक्रम हातेमालो यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र प्राविधिक कक्षबाट साथ दिनुहुने मित्र सम्यक रेग्मीलाई धन्यवाद भन्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस् त, नमस्कार।